यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आगामी माघ 4 गते आइतबारका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान। 5 वर्षीय वित्तीय क्षेत्र रणनीति र मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति 2082 मन्त्री परिषद बैठकबाट स्वीकृत। नेपाली कंग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि 2082 पारित। पार्टीमा एकताका साथ अगाडि बढ्न सबैलाई कंग्रेस कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको आग्रह। अमेरिकाले फेरि आक्रमण गरे, कड़ा जवाफ दिने इरानको चेतावनी। र अखिल नेपाल फुटबल संघ एन्फाको यही माघ 28 गते हुने भनिएको केन्द्रीय निर्वाचनका सबै प्रक्रिया रोक्न उच्च अदालत पाटनको आदेश।
सजिलो छ हाई एट दी एप, अहिले नै डाउनलोड गर, 1GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज नेपालको संविधान बमोजिम नेपाल सरकार मन्त्री परिषदको सिफारिशमा आगामी माघ 4 गते आइतबार बिहान 11 बजे संघीय संसद सचिवालय सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघि आजै सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको अधिवेशन आगामी माघ 4 गते आइतबार बिहान 11 बजेका लागि आह्वान गर्न सिफारिश गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले 5 वर्षीय वित्तीय क्षेत्र रणनीति र मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति 2082 स्वीकृत गरेको जानकारी दिनुभयो।
2082 साल माघ 4 गते आइतबारको दिन बिहान 11 बजे संघीय संसद सचिवालय सिंहदरबारमा संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय भएको छ। मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति 2082 स्वीकृत गर्ने निर्णय भएको छ।
मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन् 2024 वार्षिक योगदान अमेरिकी डलर 2,83,503 प्रदान गर्न स्वीकृति दिएको छ। बैठकले सन् 2025 मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय र गंगा घाट मन्दिरको पुननिर्माणका लागि अमेरिकी डलर 3,50,000 उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले गोर्खापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो। नेपाली कंग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आइतबारदेखि काठमाण्डुको ब्रिकुटी मण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्र भोलिसम्म लम्बिने भएको छ। कंग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्द सत्रमा सो जानकारी दिइएको हो। विशेष महाधिवेशन आयोजक समितिका अनुसार भोलिको बन्द सत्रमा नेतृत्व लगायतका विषयमा निर्णय लिन सक्ने बताइएको छ। बन्द सत्रमा आज 7 प्रदेश उपत्यका भात्री शुभेच्छुक एवं जनसम्पर्क समितिको छुट्टा छुट्टै 9 समूह बनाएर छलफल भइरहेको छ। नेपाली कंग्रेसको विशेष महाधिवेशनको बन्द सत्रले नेपाली कंग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि 2082 पारित गरेको छ। विशेष महाधिवेशन पक्षधरको आज काठमाण्डुको भ्रिकुटी मण्डपमा भएको बन्द सत्रले पारित गरेको कार्यविधिमा केन्द्रीय कार्य समितिको विघटन गर्ने प्रावधान समावेश गरिएको हो। कार्यविधिमा कंग्रेसको 14 महाधिवेशन 2078 मंगिर 24 28 निर्वाचित मौजूदा केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्य समितिको विघटन गर्ने र कंग्रेसको 15 महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्य समिति निर्वाचित गर्ने प्रावधान उल्लेख छ। यसै गरी विशेष केन्द्रीय महाधिवेशनको अध्यक्षता पार्टीको सभापतिले गर्ने र निज अनुपस्थित भएको खण्डमा महाधिवेशनमा उपस्थित ज्येष्ठ सदस्यले गर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ। नेपाली कंग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई नवीन पुस्ताले विश्वास र भरोसा गर्न सक्ने गतिशील र आधुनिक लोकतान्त्रिक शक्ति बनाउने संकल्प सहितको समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ। राजनीतिक प्रस्तावमा पार्टीभित्र र बाहिरका आम कंग्रेस जन्म देखिएको उदासीनताको बादललाई हटाउँदै नवीन ऊर्जा, उत्साह, एकता र रूपान्तरण सहित समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ़न 17 बुधे विशेष संकल्प समेटिएको छ। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल परिमार्जन गरेर अघि बढ़नुपर्ने प्रस्ताव गर्नुभएको छ। जारी कंग्रेसको विशेष महाधिवेशन अन्तर्गत आजको बन्द सत्रमा समसामयिक राजनैतिक प्रस्ताव प्रस्तुत गर्दै शर्माले संगठनलाई समावेशी, युवा मैत्री र प्रभावकारी बनाउने गरी विधान संशोधन गर्न आवश्यक रहेको बताउनुभयो। नेपाली कंग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा एकताका साथ अघि बढ़न सबैलाई आग्रह गर्नुभएको छ। कंग्रेस विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा भ्रिगुटी मण्डपमा विशेष महाधिवेशनको बन्द सत्र चलिरहेको परिस्थितिमा उहाँले विज्ञप्ति जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न समेत आग्रह गर्नुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मोलिक एरीबासले शिष्टाचार भेट गर्नुभएको छ। आज अपरान्ह प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधान न्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रूपमा इतिहास बनाउनु भएकोमा बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्दै नेपाल इजरायल बीचको मित्रवत सम्बन्ध 65 वर्ष पूरा भएकामा खुशी व्यक्त गर्नुभयो। राजदूत बासले नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको जनाउँदै यसलाई थप प्रगाढ़ बनाउन प्रतिबद्ध रहेको जानकारी गराउनुभयो। स्वास्थ्य तथा जनसंख्या मंत्री डाक्टर सुधा गौतमले नसर्ने रोगको रोकथामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धी विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रको क्षेत्रीय सम्मेलनमा उहाँले नसर्ने रोगको उपचार लागत बढ़दो अवस्थामा रहेकाले सरकारमाथि ठूलो आर्थिक भार परिरहेको समेत बताउनुभयो। कार्यक्रममा भारत, श्रीलंका, बंगलादेश, मालदिव्स, इण्डोनेशिया, थाइल्याण्ड, म्यानमार, मलेसिया, जेनेभा लगायत 11 देशमा नसर्ने रोगसँग सम्बन्धित काम गर्ने जनस्वास्थ्यविदको सहभागिता रहेको छ। नेपालमा 71% नसर्ने रोगका बिरामी रहेको अनुमान गरिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको सजायमुखी निर्वाचन आचार संहिता जारी गरेकाले कार्यान्वयनमा शून्य सहनशीलता अप्नाइने बताउनु भएको छ। मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका लागि आजदेखि शुरू भएको निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै उहाँले आचार संहितालाई कडाईका साथ पालन गराउनु पर्नेमा जोड़ दिनुभयो। राजनैतिक दलका उम्मेद्वारले अरूले निर्वाचन आचार संहिता उल्लंघन गरे भन्दै दोष देखाएर आफूले नै बढ़ी आचार संहिता पालन नगर्ने गरेकाले यसतर्फ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ध्यान जानुपर्ने बताउनुभयो। आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले सोख्छ निष्पक्ष र स्वतन्त्र एवं विश्वसनीय रूपमा निर्वाचन गराउन अभिमुखीकरण कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो। आयोगका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले दुई दिने अभिमुखीकरण कार्यक्रममा चार समूह बनाएर छलफल गरिने जानकारी गराउनुभयो। कार्यक्रममा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी करिब 120 जनाको सहभागिता रहेको छ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा पर्यटन विधेयक 2081 दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा हिमाल आरोहण र नामकरण, पर्वतारोहणका लागि अनुमति, हिमाल चुलीमा साहसिक खेल, पर्वतारोहण योजना र रोयल्टीका सम्बन्धमा छलफल भएको हो। छलफलमा सांसदहरू डाक्टर बेदु राम भूषाल, सुरेश कुमार आलेमगर, राजेन्द्र लक्ष्मी गैरे, झक्कु प्रसाद सुवेदी, गोपाल भट्टराई लगायतले पथ प्रदर्शक अनुमति पत्रका लागि मान्यता प्राप्त संस्थाबाट तालिम अनिवार्य गरिनुपर्ने, 7000 मिटर भन्दा कम उचाइको हिमाल आरोहणको अनुमति प्रदेश सरकारले दिनुपर्ने गरी विधेयक संशोधन गर्न सुझाव प्रस्ताव गर्नुभयो। बैठकमा सांसदहरूले हिमाल संरक्षणका लागि पनि कानूनी व्यवस्था गर्नुपर्ने र हिमालहरूमा अल्ट्रालाइट खेल प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिनुभयो। हिमालको सरसफाई उचित प्रयोग र हिमालसँग सम्बन्धित गतिविधिका लागि नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्ने गरी कानून संशोधन गर्नुपर्नेमा जोड़ दिँदै सांसदहरूले प्रदेशमा हाल स्थापना भएका पर्यटनसँग सम्बन्धित संस्था र विभागलाई कानूनी दायरामा समेट्ने गरी पर्यटन विधेयक संशोधन गर्न प्रस्ताव गर्नुभयो। बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुनेमा बैतडीको सिगास गाउँपालिका पाँचका 24 वर्षीय निशान्त बोहरा, सिगास गाउँपालिका एकका 29 वर्षीय भानदेव भट्ट, सिगास गाउँपालिका एककी 29 वर्षीय बसन्ती ऐर र डडेलधुराको आलिताल गाउँपालिका तीन चौरका 13 वर्षीय राकेश रावल रहेका छन्। बसन्ती ऐरको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो। जय पृथ्वी राजमार्ग अन्तर्गत पर्ने बैतडीको सुर्नैया गाउँपालिका वडा नम्बर 6 मोतीनगरबाट डडेलधुरातर्फ जाँदै गरेको जीप आज बिहान पाटन नगरपालिका 8 विजयपुर नजिकै दुर्घटनामा परेको हो। जीप सड़कबाट करिब 200 मिटर तल खसेको छ। सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका 6 घुरुन्दु नयाँ पानी स्थित भित्री सड़क खण्डमा बोलेरो गाड़ी दुर्घटना हुँदा 9 घाइते भएका छन्। आज दिउँसो माप्य दुधकोशी गाउँपालिका 6 बाकुचोकबाट वडा नम्बर 7 बरोदी रोचमतर्फ जाँदै गरेको बोलेरो जीप सड़कबाट करिब 100 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनाको खबर प्राप्त हुनसाथ प्रहरी चौकी बाकुबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी स्वास्थ्य चौकी बाकु पुर्याएको छ। गम्भीर घाइतेहरूलाई अन्य अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ। पश्चिम तराईका थारू बस्तीहरूमा यति बेला माघी पर्वको चहल पहल शुरू भएको छ। थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने माघी पर्व सामाजिक एकता, मौलिक संस्कृति र परम्पराको उत्सवका रूपमा मनाइन्छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकै गर्दा कञ्चनपुर सहित पश्चिम तराईका जिल्लाहरूमा मेला, उत्सव र सांस्कृतिक कार्यक्रमहरूको रौनक बढेको छ। थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् भने यो पर्व सामाजिक एकता, संस्कृति र परम्पराको उत्सव समेत हो। कञ्चनपुरका थारू बस्तीहरूमा अहिले परम्परागत नाचगान, झाँकी प्रदर्शन, थारू पोशाक र मौलिक संस्कृति झल्किने कार्यक्रमहरू भइरहेका छन्। माघी पर्वले पुस्तौं देखि थारू समुदायको पहिचान जोगाउँदै आएको छ। थारू कल्याणकारिणी सभा कञ्चनपुरका सभापति सुनिता चौधरी:
थारूहरूको संस्कृतिलाई चाहिँ एउटा व्यवसायिकसँग पनि जोड्नुपर्छ। जबसम्म हामी व्यवसायिक रूपमा अगाडि बढ्न सक्दैनौ, आर्थिकसँग जोड्न सक्दैनौ, त्यसरी चाहिँ स्थापित गर्न सक्दैनौ भन्ने उद्देश्यले यस्ता मेला महोत्सवहरू भइराख्यो भने आगामी पुस्ताहरू पनि सिक्न पाउ भन्ने उद्देश्यले पनि माघ मेलाहरू भइरहेछ।
माघी नजिकै गर्दा थारू समुदायमा विशेष खानपिनका परिकार बनाउने क्रम पनि बढेको छ। माघीमा विशेष गरी ढिक्री, घुङी, गंगटा, सुरेक शिकार, मुसक शिकार, मच्छी र पेय पदार्थ अनिवार्य जस्तै मानिन्छन्। यी परिकारहरूलाई स्वादका लागि मात्र नभई सामूहिकता र परम्पराको प्रतीकका रूपमा समेत हेरिन्छ। बेलौरीका स्थानीय थारू अगुवा महिला कमला चौधरी:
यो माघीमा चाहिँ हाम्रो ठिक्री भयो, अन्डीको रोटी भयो, कुखुरको मासु, कुखुरा, माछा अनि अन्डा।
माघी पर्वको संरक्षण र प्रवर्धनमा स्थानीय तहहरूले पनि प्राथमिकता दिएका छन्। पालिकाहरूले माघीलाई सांस्कृतिक पहिचानसँग जोडिएको पर्वका रूपमा लिँदै विभिन्न कार्यक्रम मार्फत सहयोग गर्दै आएका छन्। बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी:
माघी पर्वलाई मात्र विशेष पर्व भन्दा पनि सबै पर्वहरूलाई विशेष पर्वको रूपमा बेलौरी नगरपालिकाले मनाउँदै आएको छ र केही बजेटहरू पनि बेलौरी नगरपालिकाले छुट्याउने। बेलौरी नगरपालिकामा जति पनि चाड पर्वहरू छ, कलाहरू छ, संस्कृतिहरू छ, यो भनेको सबैको कला, संस्कृतिहरू छ, रीतिरिवाज छ, यसको संरक्षण गर्नुपर्छ, यो भनेको पहिचान हो।
यसरी माघी पर्वले थारू समुदायको सामाजिक सम्बन्धलाई बलियो बनाउनुका साथै मौलिक संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पश्चिम तराईका थारू बस्तीहरूमा माघीको रौनकसँगै संस्कृति, परम्परा र सामूहिकताको उत्सव अझै गहिरो हुँदै गएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
सरकारले आगामी माघ 2 देशभर 28 भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरेको छ। सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी भन्ने मूल नाराका साथ यस दिवस देशव्यापी रूपमा मनाउने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रविन्द्र बोहराले काठमाडौँ महानगरपालिका स्थित खुल्ला मंचमा मूल समारोह आयोजना गरिने जानकारी दिनुभयो। महानिर्देशक बोहराले भूकम्पका बेला जनधनको ठूलो क्षति, कमजोर घर तथा संरचना भत्किँदा हुने भएकाले सुरक्षित भवन निर्माण नै सबैभन्दा प्रभावकारी पूर्व तयारी भएको बताउनुभयो। नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका 121 घटना भएको पाइएको छ। प्रेस काउन्सिल नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रता हनन सम्बन्धी घटनाहरूको अभिलेखन गर्ने क्रममा सन् 2025 जनवरी 1 देखि सन् 2025 डिसेम्बर 31 सम्ममा 121 प्रेस स्वतन्त्रता हननका घटना भएका जनाएको हो। सबैभन्दा बढी धम्की दुर्व्यवहारका 50 घटना अभिलेख भएका छन्। यसैगरी आक्रमण कुटपिटका 37, पेशागत असुरक्षाका 15, कब्जा अवरोधका 9, पक्राउ प्रयासका 5, शंकास्पद मृत्युका 2, नीतिगत बन्देजका 2 र लैंगिक हिंसाका 1 घटना अभिलेख भएका छन्। प्रदेश अनुसार अनुगमन गर्दा सबैभन्दा बढी बागमती प्रदेशमा 62, मध्य प्रदेशमा 27, सुदूरपश्चिम प्रदेशमा 8, कोशीमा 7, लुम्बिनीमा र गण्डकीमा 6 र कर्णालीमा 5 घटना भएको विज्ञप्तिमा उल्लेख छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकाबाट आक्रमण भए कड़ा जवाब दिने चेतावनी दिएको छ। यसैबीच सरकार विरूद्ध जारी प्रदर्शनमा संयुक्त प्रदर्शनकारी मारिएको बीबीसी लगायत मानवाधिकार कर्मीहरूले बताएका छन्। बीबीसीले तेहरान नजिकैको एक सब गृहको भिडियोमा करिब 180 सबको झोला देखिएको जनाएको छ। अमेरिका स्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सीका अनुसार देशभर 495 प्रदर्शनकारी र 48 सुरक्षाकर्मीको मृत्यु पुष्टि भएको छ। झण्डै 10,600 भन्दा बढ़ीलाई नियन्त्रणमा लिइएको बताइएको छ। महँगी विरूद्ध शुरू भएको प्रदर्शन अहिले सर्वोच्च नेता आयतुल्लाह अली खमेनीको शासन अन्त्यको मागमा पुगेको छ। इरानका अधिकारीहरूले प्रदर्शनकारीलाई कड़ा कार्यवाहीको चेतावनी दिएका छन्। इरानमा इन्टरनेट बन्द हुँदा सूचना संकलन कठिन बनेको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्यको ज्यान जाने गरी भएको प्रदर्शनलाई लिएर सैन्य हस्तक्षेप गर्ने बारम्बार धम्की दिएपछि इरानका विदेश मन्त्रीले आज इस्लामिक गणतन्त्र युद्ध र वार्ता दुवैका लागि तयार रहेको बताउनु भएको छ। यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरूले वार्ता गर्न अमेरिकालाई सम्पर्क गरेको बताउनु भएको छ। इरानमा सैन्य कार्यवाही गर्ने चेतावनी दिइरहेको बेला इरानी नेताहरूले वार्ता गर्ने इच्छा व्यक्त गरेको उहाँले बताउनु भएको हो। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयम अपनाउन र देशभित्र सूचना पहुँच सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। महासचिवका प्रवक्ता स्टेफान दुजारिकले हिजो जारी गर्नुभएको वक्तव्यमा महासचिवले इरानी अधिकारीहरूलाई अत्यन्त संयम अपनाउन तथा अनावश्यक बल प्रयोग नगर्न आग्रह गर्नुभएको उल्लेख छ। इरानका विभिन्न शहरहरूमा गत डिसेम्बरको अन्त्यदेखि प्रदर्शनहरू भइरहेका छन्। राष्ट्रिय मुद्राको मूल्य तीव्र रूपमा घट्नु र लामो समयदेखि कायम आर्थिक कठिनाईका कारण जनआक्रोश बढ़ेको इरानी अधिकारीहरूले बताएका छन्। गत शुक्रबार टेलिभिजन मार्फत राष्ट्रलाई सम्बोधन गर्दै इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले राष्ट्रिय एकता कायम राख्न नागरिकहरूलाई आग्रह गर्नु भएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना के कसरी गर्न सकिन्छ भनी अध्ययन गर्न सरकारद्वारा गठित समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाएको छ। सोमबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई पुनर्संरचना अध्ययन समितिका संयोजक प्रकाश जङ थापाले प्रतिवेदन बुझाउनु भएको हो। समितिले अध्ययन पूरा गरी सोमबार अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले जानकारी दिनुभयो। समितिले नेप्सेको पुनर्संरचनाका लागि हालको संचालक समिति विघटन गरी शेयरधनी संस्थाबाटै विज्ञहरूको सहभागितामा नयाँ संचालक समिति गठन गर्न सुझाव दिएको छ। साथै समितिले नेप्सेमा रहेको सरकारको शेयर बिक्री गर्दा एक संस्था वा समूहलाई 5% नबढ़ने गरी मात्र शेयर दिन उपयुक्त हुने सुझाएको छ। सरकारको शेयर स्वामित्वबाट 15-25% रणनीतिक साझेदारलाई दिन सकिने समितिको सुझाव छ। नेप्सेमा हाल सरकारको 98.66% शेयर स्वामित्व रहेको छ भने नेपाल राष्ट्र बैंकको 9.51, राष्ट्रिय वाणिज्य बैंकको 11.23, कर्मचारी संचय कोषको 10, लक्ष्मी सनराइज बैंकको 5, प्रभु बैंकको 5 र धितोपत्र ब्रोकरहरूको 0.6 प्रतिशत सेयर लगानी रहेको छ। कोशी प्रदेश पर्यटन वर्ष 2082 प्रभावकारी रूपमा प्रवर्धन गर्ने उद्देश्य सहित कोशी प्रदेश र गण्डकी प्रदेश बीच 9 बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। पोखरामा सोमबार आयोजित अन्तर प्रदेश पर्यटन प्रवर्धन तथा अन्तर्क्रिया कार्यक्रम अवसरमा दुवै प्रदेशका पर्यटन मन्त्रीको उपस्थितिमा पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश बीच समझदारी भएको छ। समझदारी पत्रमा कोशी प्रदेशका तर्फबाट पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव डाक्टर इन्द्र प्रसाद सापकोटा र गण्डकी प्रदेशका तर्फबाट उद्योग तथा पर्यटन मन्त्रालयका निमित्त प्रदेश सचिव टीकाराम पौडेलले हस्ताक्षर गर्नु भएको छ। दुवै प्रदेश बीच पर्यटन विकास, पर्यटन प्रवर्धन, पूर्वाधार विस्तार, पहुँच सुदृढीकरण, मानव संसाधन विकास र संस्थागत सहकारीलाई बलियो बनाइनेछ। विशेष गरी दुवै प्रदेशका सरकारी कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकहरूलाई लक्षित गरी अन्तर प्रदेश भ्रमण कार्यक्रम सञ्चालन गर्ने समझदारीमा उल्लेख गरिएको छ। साताको पहिलो कारोबार दिन नेपाली शेयर बजारको परिसूचक नेप्से सामान्य अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 5.54 अंकले घटेर 2635 बिन्दुमा कायम भएको छ। सोमबार नेप्से परिसूचक घटे पनि बजारको कारोबार रकम भने बढेको छ। सोमबार बजारमा 333 कम्पनीहरूका 1,23,10,000 किता शेयरहरू 6,47,26,08,000 रुपियाँमा किनबेच भएका छन्। सोमबार बजारमा दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रका रैथानी उत्पादनहरूलाई ब्रान्डिङ गर्दै बजारसम्म पुर्याउन रैथाने बाली प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ। कम्पनीले ललितपुरको नखुमा रैथाने बाली प्रशोधन केन्द्र स्थापना गर्न लागेको जनाएको छ। दुर्गम जिल्लामा उत्पादन हुने चिनो, कागुनो, फापर, उवा तथा सिमी जस्ता रैथाने बालीको प्रवर्धन र बजारीकरणका लागि कम्पनीले प्रशोधन केन्द्र स्थापना गर्न लागेको कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले जानकारी दिनुभयो।
अब खेल समाचार अझै बमबाट।
अखिल नेपाल फुटबल संघ एन्फाको यही माघ 28 गते हुने भनिएको केन्द्रीय निर्वाचनका सबै प्रक्रिया रोक्न अदालतले सोमबार आदेश जारी गरेको छ। गोर्खा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले हालेको मुद्दामाथि सुनवाई गर्ने क्रममा पाटन उच्च अदालतले एन्फाका नाममा त्यस्तो अन्तरिम आदेश जारी गरेको हो। उच्च अदालतका न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले आगामी माघ 6 गते छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश गर्दै ती तीन दिनसम्म निर्वाचनका सबै प्रक्रिया स्थगन राख्न आदेश दिएको छ। आगामी असार 4 गतेसम्म कार्यकाल रहेको एन्फाको केन्द्रीय कार्य समितिले यही माघ 28 गते अर्ली इलेक्सन गर्ने भन्दै सबै खाले प्रक्रिया शुरू गरिसकेको थियो। एन्फाको अर्ली इलेक्सन योजना अनुसार जिल्ला फुटबल संघमा नयाँ निर्वाचन नगरी 4 वर्ष अघि नै प्रतिनिधिलाई मताधिकार दिने थियो। त्यसको विरूद्धमा सरकारवालाले सरकार गुहारेपछि राष्ट्रिय खेलकुद परिषदले जिल्ला र प्रदेशको चुनाव नगरी केन्द्रको चुनाव नगर्नु भन्दै निर्देशन जारी गरेको थियो। तर एन्फाले सरकारी निर्देशन अटेर गर्दै जिल्लाको चुनाव नगरीकनै पुरानै प्रतिनिधिबाट थप 4 वर्षका लागि नेतृत्वमा अनुमोदित हुने योजना अनुसार माघ 28 अर्ली इलेक्सनका लागि प्रक्रिया शुरू गरेको थियो। त्यसको विरूद्ध शुक्रबार खत्रीले पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए। खत्रीले अघिल्लो 4 वर्षको लागि मात्र म्यान्डेट पाएका पुरानै प्रतिनिधिले आगामी 4 वर्षका लागि गरिने निर्वाचनमा पनि प्रतिनिधित्व गर्दा आफ्नो अधिकार हनन भएको भन्दै तहगत निर्वाचनपछि मात्र केन्द्रको चुनाव हुनुपर्ने जिकिरका साथ केन्द्रीय निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै मुद्दा दायर गरेका थिए। आसन्न एन्फा राष्ट्रिय लिगको प्री सिजनमा प्लानिङ बोइज युनाइटेडले श्री भगवती टोखालाई पराजित गरेको छ। सोमबार 7 बाटो स्थित एन्फा मुख्यालय मैदानमा दिउँसो सम्पन्न खेलमा प्लानिङले टोखालाई 2-0 निराश बनाए। राष्ट्रिय लिग पुस 30 गते मंगलबारबाट शुरू हुनेछ। उद्घाटन खेलमा काँक्रे बिहार युवा क्लब र फ्रेन्च क्लब बीच प्रतिस्पर्धा हुनेछ। श्री भगवतीले मंगलबार दिनको दोस्रो खेलमा शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। माघ 3 गते प्लानिङले विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। प्लानिङ र श्री भगवतीले यसै वर्षबाट शीर्ष डिभिजनको हैसियत प्राप्त गरेका हुन्। गत जेठमा सम्पन्न शहीद स्मारक बी डिभिजन लिगमा प्लानिङ च्याम्पियन तथा भगवतीले 2 स्थान हासिल गरेको थियो।
अब मौसम। आगामी 24 घण्टामा तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्नुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली हुने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 22.9, न्यूनतम 7.5 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम तापक्रम 15.8, न्यूनतम 3 डिग्री सेल्सियस, पोखराको अधिकतम 20.2, न्यूनतम 6.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 20.8, न्यूनतम 3.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 22.7, न्यूनतम 1.7 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आगामी माघ 4 गते आइतबारका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान। 5 वर्षीय वित्तीय क्षेत्र रणनीति र मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति 2082 मन्त्री परिषद बैठकबाट स्वीकृत। नेपाली कंग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि 2082 पारित। पार्टीमा एकताका साथ अगाडि बढ़न सबैलाई कंग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आग्रह। अमेरिकाले फेरि आक्रमण गरे, कड़ा जवाब दिने इरानको चेतावनी। र अखिल नेपाल फुटबल संघ एन्फाको यही माघ 28 गते हुने भनिएको केन्द्रीय निर्वाचनका सबै प्रक्रिया रोक्न उच्च अदालत पाटनको आदेश। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।